आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
पिता हामी प्रेम गर्छौ तपाईको नाम, हाम्रो स्तुति मा स्थापित होस् त्यो राज्य जसै गर्छौ महान कामको प्रचार।
मित्र, आज पनि तपाईँ सबैलाई आफ्नै मनपर्दो यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा गर्दछु तपाईँ सबै उही प्रभुको अनुग्रह मुनि कुशलै हुनुहुन्छ। हामी तपाईँहरूको निम्ति प्रार्थनामा याद गरिरहेका छौं। तपाईँहरूका सुन्दर पत्रहरू पाएकोमा हामी धेरै खुशी छौं र तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ यस कार्यक्रमको माध्यमबाट। साथै तपाईहरूले पठाउनुभएका प्रार्थनाका विषयहरू पनि हामीले पाएका छौं। हामी निरन्तर तपाईहरूको प्रार्थनाको प्रभुमा उठाउनेछौं। यो विश्वास गर्दै कि यो प्रार्थना उहाँले सुन्नुहुनेछ आफ्नै समयमै आफ्नै इच्छा अनुसार। त आउनुहोस् हामी वचनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, एकपल्ट हामी तपाईँको चरणमा आउँदछौं बडो दीनता र नम्रताको साथ। विशेष गरेर प्रभु, आज म ती श्रोताहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो यस बेला विभिन्न दुःखमा, निराशमा, अशान्तिमा, बिमारमा होलान्। मलाई थाहा छैन तिनीहरूको समस्या, तर प्रभु तपाईँ सर्वज्ञानी, सर्वव्यापी प्रभु हुनुहुन्छ। हरेक कुरा तपाईँको सामने खुला छ। तपाईँ तिनीहरूको समस्याको बारेमा जान्नुहुन्छ। प्रभुजी, तिनीहरूको आवश्यक अनुसार आफ्नो कृपा गर्नुहोस्, आफ्नो अनुग्रह फैलाउनुहोस्। साथै प्रभुजी, यो वचन अध्ययनलाई तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन फिलिपी एक अध्यायबाट वचन अध्ययन गर्न आरम्भ गरिरहेका छौं, अनि यो फिलिपी एक अध्यायको मुख्य विषय हो ख्रिस्टियन जीवन यापनको दर्शन शास्त्र। मित्र, फिलिपीहरूलाई लेखिएको यो पाउलको पत्र अति नै व्यवहारिक हो। यो अति नै अद्भुत सानो पत्र हो र यसको मधुरताद्वारा हामी आशिषित हुनेछौ। त आज हामी बाइबल अध्ययन फिलिपी एक अध्याय पद एकदेखि चार पदसम्मबाट मात्र देख्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ परिचय, जुनमा हामी देख्छौ पाउलको अभिवादन। फिलिपी एक अध्याय एक पदमा भनिएको छ, येशु ख्रिष्टका दासहरू पाउल र तिमोथीबाट फिलिपीमा भएका ख्रिष्ट येशुमा सबै पवित्र जनहरूलाई, बिशप र डिकनहरूलाई। सबभन्दा पहिले यहाँ हामी देख्छौ येशु ख्रिष्टका दासहरू पाउल आफैलाई र तिमोथीलाई येशु ख्रिष्टको दासहरूको रूपमा परिचय दिन्छन्। यहाँ उल्लेखित दासहरूको अर्थ वास्तवमा बन्धुवा दास वा बन्धुवा कमारा हो। यो बिल्कुल गलातीहरूलाई लेखेको उसको पत्रको तुलनामा भिन्न छ, बेग्लै छ, जहाँ उसले आफ्नो प्रेतत्वको बचाउ गरिरहेका थिए। उसले त्यहाँ आफ्नो कथन यो भन्दै आरम्भ गरेथे, पाउल प्रेरितबाट, अनि उसले उही कुरा कोरन्थीहरूले लेखेको पत्रमा गरे, यानि कोरन्थीहरूलाई लेखेको पत्रमा त्यही कुरा गरेथे। उसले आफ्नो प्रेरितत्वको घोषणा गर्न र त्यसको बचाउ गर्नु परेको थियो र तिनीहरूलाई यो कुराको अवगत गराउनु परेको थियो कि उनी मानिसहरूको न मानिसद्वारा नै भएका प्रेरित थिए, तर उसले आफै स्वयंलाई यी फिलिपीहरूसँग बचाउ गर्न आवश्यक थिएन। तिनीहरूले उसलाई प्रेम गर्थे र तिनीहरूले उसको प्रेरित्वको स्वीकार गरे। तिनीहरू सबै उनीद्वारा नै प्रभुमा दोहोर्याइएका थिए। त्यसकारण पाउलले यहाँ आफ्नो दिन, नम्र स्थान, आफ्नो यथोचित अवस्था, ओहदा वा स्थानको लिन्छन्, भन्छन् येशु ख्रिष्टका दास पाउल र तिमोथीबाट। अर्को कुरा यहाँ चाखलाग्दो के छ भने, पाउलले आफैसँग तिमोथीलाई समानतामा राख्छन्, समान बनाउँछन्। पाउलले यो जवान प्रचारक तिमोथीलाई ल्याउँदछन् र आफ्नै छेउमा राख्दछन् उत्साह दिँदै। पाउलले यस जवान मानिस तिमोथीलाई प्रेम गर्थे। उनी पाउलका प्रभुमा आत्मिक छोरा थिए। पाउलले तिनलाई प्रभुमा डोर्याएका थिए र पाउल उसमा अति नै धेरै रुचि लिन्थे। पाउल निरन्तर केही खास जवान प्रचारकहरूलाई आफै स्वयंसँग समानतामा राखिरहेका छन्, पहिचान गराइरहेका छन्। दोस्रो खण्डमा हामी देख्छौ फिलिपीमा भएका ख्रिष्ट येशुमा सबै पवित्र जनहरूलाई। पाउलले खालि फिलिपी चर्चमा आफैलाई मात्र भक्त आत्मिक ठान्न सानो झुनलाई मात्र यो पत्र लेखिरहेका छैनन्, उसले सबै पवित्र जनहरूलाई लेखिरहेका छन्। अनि हरेक विश्वासी पवित्र जन हो। मानव परिवार दुई विभाजनमा बाँडिएको छ, उद्धार पाएका परमेश्वरका जनहरू र उद्धार नपाएका निन्दित गुमेका मानिसहरू। पवित्र जनहरू, उद्धार पाएका जनहरू ख्रिष्टमा विश्वासीहरू हुन्। तिनीहरूको आचरणको कारण तिनीहरू पवित्र जनहरू होइनन्, तर यो ख्रिष्टमा तिनीहरूको स्थिति हो, तिनीहरूको स्थान हो। पवित्र जनको मतलब हो परमेश्वरको लागि अलग गरिएका, परमेश्वरको प्रयोगको निम्ति अलग गरिएको कुनै पनि कुरा चीज पवित्र हो। अरू त के, उजाड स्थानमा अवस्थित भेट हुने पाल वा पवित्र वासस्थानमा भएका पुराना भाँडा कुडा इत्यादि सामानहरूलाई पनि पवित्र सामानहरू भनिएका छन्। तिनीहरू सम्भवत 40 वर्ष उजाड स्थानभरि यात्रामा हुँदा नराम्रो गरी कुचिएका थिए, चेप्टिएका थिए, कुरूप देखिन्थे। देख्नमा तिनीहरू पवित्र जस्तो देखिँदैनथ्यो, तर तिनीहरू पवित्र थिए। किन? किनभने तिनीहरू परमेश्वरको सेवाको प्रयोगको निम्ति अलग गरिएका थिए। अहिले त्यो नै हरेक परमेश्वरका जनहरूको स्थान, ओहदा वा स्थिति हो र हुनुपर्छ। हामी परमेश्वरको प्रयोगको लागि अलग गराइएका छौं। अहिले मेरो मित्र, यदि तपाईँ पवित्र जन हुन्न जो उद्धार पाएको विश्वासी हो, तब तपाईँ गुमेको निन्दित मानिस हुनुहुन्छ, जसको भविष्यमा जसको आशा दयनीय छ, दुखलाग्दो छ। पवित्र जनहरू ख्रिष्ट येशूमा छन्। यहाँ यो कुराको याद गरौं, उद्धार पाउनुको मतलब के हो? यसको मतलब ख्रिष्टमा हुनु हो। जब तपाईँ प्रभु येशू ख्रिष्टमा आफ्नो विश्वास र भरोसा राख्नुहुन्छ, परमेश्वरको आत्मा तपाईँमा रहन आउनुहुन्छ। पवित्र आत्माले तपाईँलाई ख्रिष्टको बधनमा बप्तिस्मा दिनुहुन्छ। तपाईँलाई परमेश्वरको आत्माद्वारा ख्रिष्टमा राखिनुहुन्छ। अहिले यी पवित्र जनहरू ख्रिष्ट येशूमा थिए। हाँ, यो सत्य हो कि तर उही समयमा तिनीहरू भौगोलिक दृष्टिकोणमा फिलिपीका बासिन्दाहरू थिए, फिलिपीमा रहन्थे। तर मित्र, चाहे तपाईँ जहाँसुकै रहनुहोस्, यसले कुनै भिन्नता बनाउँदैन। हुन सक्छ तपाईँ दिल्लीमा रहनुहोला, वा सिक्किममा हुनुहोला, वा नेपालमा रहनुहोला, वा दार्जिलिङमा रहनुहोला, वा कुनै पनि स्थानमा रहनुहोला। तपाईँ कहाँ हुनुहुन्छ यसले कति पनि फरक बनाउँदैन। तर महत्वपूर्ण कुरा चाहिँ ख्रिष्टमा हुनु हो, ख्रिष्टमा रहनु हो। कि आज तपाईँ ख्रिष्टमा हुनुहुन्छ? म विश्वास गर्दछु कि यो सानो कथन येशू ख्रिष्टमा ले नयाँ नियममा हामीसँग भएको सबभन्दा महत्वपूर्ण शब्दहरूको सम्मिलित गर्दछन्। उद्धार पाउनुको मतलब के हो? मैले आध्यात्मिक विज्ञानको प्रोफेसरलाई, थियोलोजीको प्रोफेसरलाई यो प्रश्न सोधेथे र उसले यस विषयमा मलाई लामो लेक्चर दिनुभयो। उसले आफ्नो कथनको लेक्चरको सकिन्जेलसम्म मेरो अलिकति शिरचक्कर लागेको आभास भयो। उसले थियोलोजीका शब्द प्रोपोटिसिएसन यानि प्रायश्चित, रिकन्सिलिएसन यानि मिलाप, र रिडम्सन छुटकारा यानि उद्धार शब्दहरूको प्रयोग गरेर व्याख्या गरे। ती सबै अद्भुत शब्दहरू हुन् मित्र, र तिनीहरू सबै बाइबलका शब्दहरू हुन्। तर यिनीहरूमध्ये कुनैले पनि उद्धारको सम्पूर्ण क्षेत्रहरूको ढाक्दैन। परमेश्वरको आत्माले उद्धार के हो भन्ने कुराको वर्णन गर्न एउटा सानो शब्द चुन्नुहुन्छ, त्यो हो सम्बन्ध सूचक शब्द मा, अंग्रेजीमा हो इन। उद्धार पाउनु भनेको ख्रिष्टमा हुनु भनेको हो। तपाईँ कसरी ख्रिष्टमा हुन सक्नुहुन्छ? जब तपाईँ ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुन्छ, त्यस बेलै तपाईँ ख्रिष्टमा जोडिनुहुन्छ, यानि ख्रिष्टमा हुनु हुनेछ। पद एकको अन्तिम खण्डमा भनिएको छ, बिशप र डिकनहरूलाई समेत। यो कुराको ध्यान दिनुहोस् कि पाउल अधिकारीहरू समेत स्थानीय कलिसियाको सम्बोधन गरिरहेका छन्। बिशपको मतलब हो रेखदेख गर्ने, गोठाला, ओभरसिया। बिशप शब्दले वास्तवमा अफिस यानि कार्यालयको संकेत गर्दछ, जबकि एल्डर वा अगुवाहरू ती व्यक्ति विशेषको दर्शाउँछ जो त्यस अफिसमा, त्यस कार्यालयमा कार्यरत छन्। अनि तिनीहरू त्यस्ता मानिसहरू हुनुपर्छ जो आत्मिक रूपमा परिपक्व छन्। डिकनहरूले चाहिँ प्रेरित छ अध्याय अनुसार आत्मिक मानिसहरूको संकेत गर्दछ जसले लौकिक सेवा गर्दछन्। भनिएको छ, येशू ख्रिष्टका दासहरू पाउल र तिमोथीबाट फिलिपीमा भएका ख्रिष्ट येशूमा सबै पवित्र जनहरूलाई, बिशप र डिकनहरूलाई समेत। अनि दुई पदमा भन्छन्, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। पहिलो खण्डमा यहाँ भन्छन्, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिष्टबाट। अमित्र, म तपाईँलाई थ्योलोजिकल प्रश्न सोध्न चाहन्छु। के पावल त्रिएक परमेश्वरमा विश्वास गर्ने मानिस होइनन् र तब किन उसले यहाँ पिता र पुत्रसँग पवित्र आत्माको उल्लेख गरेनन्? मित्र, कारण यो हो, पवित्र आत्मा पहिले नै त्यहाँ फिलिपीमा हरेक विश्वासीहरू कहाँ वासस्थान बनाएर बसिरहनु भएको थियो। निश्चय नै पाउले त्रिएकतामा विश्वास गर्थे, पिता पुत्र र पवित्र आत्मा। परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रिष्टबाट के त भन्दा तिमीहरूलाई अनुग्रह र शान्ति। तपाईँले यस तरिकाको अभिवादन उसका हरेक पत्रहरूमा पाउनुहुन्छ। अनुग्रह र शान्ति सधैँ त्यस क्रममा हुनेछ, अनुग्रह त्यसपछि शान्ति, दुवै नै पावलको दिनमा आम शब्दहरू थिए। अनुग्रह चाहिँ ग्रीक संसारमा अभिवादनको शब्द थियो। ग्रीक भाषामा अनुग्रह शब्द हो केरिस। यदि तपाईँ त्यस दिनमा त्यहाँ बाटोहरूमा हिँड्नुहुँदा तपाईँले मानिसहरू त्यसरी एक आपसमा यो भन्दै केरिस भन्दै अभिवादन गरिरहेको पाउनुहुनेथ्यो। वास्तवमा यो अभिवादन अझै पनि आधुनिक ग्रीसमा प्रयोग गरिन्छन्। यसको अर्थ हो अनुग्रह। यो चाहिँ हामीले आपसमा यसरी अभिवादन गरे जस्तै हो, जस्तै शुभ दिन होस् अंग्रेजीमा ह्याभ अ गुड डे, र परमेश्वर तपाईलाई भनिरहनु भएको छ तिम्रो अनन्तकाल शुभ होस्। जब मानिसहरूले मलाई भन्छन् तपाईँ शुभ दिन होस्, ह्याभ ए गुड डे, अमित्र, तिनीहरूले खालि त्यो भन्नुभन्दा बाहेक मेरो दिनलाई असल शुभ गर्न कुनै योगदान सहायता गर्दैनन्। तर परमेश्वरले त्यस्तो प्रबन्ध व्यवस्था गर्नुभएको छ जहाँ तपाईँ शुभ अनन्तकाल पाउन सक्नुहुन्छ, अनि यो अनुग्रहद्वारा हो। शान्तिले सधैँ अनुग्रहलाई पछ्याउँछ। यो कहिले पनि अनुग्रह भन्दा पहिले आउँदैन। जबकि केरिस यानी अनुग्रह ग्रीक संसारबाट आउँदछ, शान्ति यानी सालम चाहिँ धार्मिक संसारबाट आउँछ। यो हिब्रू यहुदीहरूको अभिवादन गर्ने तरिका हो। वास्तवमा यरूसलेमको अर्थ हो शान्तिको सहर, येरु प्लस सालम यानि शान्तिको सहर। अमित्र, त्यो यरूसलेम कहिले पनि त्यस्तो शान्तिको सहर भएको छैन, बरु यो युद्धको सहर भएको छ। अहिले वर्तमान घडीमा यो विश्वको शरीरमा काँडा हो, कोही पनि जान्दैन कि यससँग के गर्ने। मित्र, यरूसलेममा र पूरा विश्वमा तबसम्म शान्ति हुँदैन जबसम्म शासन गर्न शान्तिको राजकुमार आउनुहुन्न। यो शास्त्रको तथ्य हो। तर विश्वासीहरूमा परमेश्वरको अनुग्रहद्वारा शान्ति आउँछ। रोमी 5:1 पदमा भनिएको छ, यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु येशु ख्रिष्टद्वारा परमेश्वरसँग हाम्रो मेल यानी शान्ति भएको छ। यो नै मेल, यो नै शान्ति पापीले पवित्र परमेश्वरसँग पाउन सक्छ। थाहा छ किन? किनभने ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो, हाम्रो दण्ड तिर्नुभयो, र अहिले उहाँको अनुग्रहमा परमेश्वरले हामीलाई उद्धार गर्न सक्नुहुन्छ। मित्र, यसकारण हामी उद्धार पाउँदैनौ कि हामी परमेश्वर कहाँ हाम्रो उद्धारको निम्ति केही कुरा ल्याउँछौ। मित्र, वास्तवमा उहाँ कहाँ ल्याउने हामीसँग कुनै कुरा छैन, केही कुरा छैन। मैले उहाँ कहाँ कहिले पनि कुनै कुरा उहाँ कहाँ ल्याएको छैन सिवाय पाप। ख्रिस्टले त्यो पापको दण्ड तिर्नुभयो जुनले गर्दा पवित्र परमेश्वरले मलाई ग्रहण स्वीकार गर्न सक्नुहुन्छ, अनि उहाँले पनि तपाईंलाई ग्रहण र स्वीकार गर्न सक्नुहुन्छ। तनावको संसारमा, संकष्ट र कठिनाईको संसारमा, खराब र भ्रष्टता दुष्टताले भरिएको संसारमा पनि हामी परमेश्वरको शान्ति मिलापको हाम्रो हृदयमा जान्न सक्छौं। त्यो नै परमेश्वरको शान्ति वा मिलाप परमेश्वरले ती मानिसहरूलाई दिनुहुन्छ जसले येशु ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरेका छन्। मित्र, हामीले परमेश्वरको शान्तिको अनुभव गर्नभन्दा पहिले परमेश्वरको अनुग्रहको जान्नै पर्छ, त्यसको अनुभव गर्नै पर्छ। त्यसपछि हामी आगे देख्नेछौ फिलिप्पीका विश्वासीहरूको लागि पावलका स्नेहशील अनुभूति। एक अध्याय तीन पदमा भनिएको छ, तिमीहरूको हरेक सम्झनामा मेरा परमेश्वरलाई म धन्यवाद चढाउँछु। पावलले आफ्नो यो पत्र अति नै मायालु भावमा आरम्भ गर्छन्, जुनले फिलिपियन विश्वासीहरू र पावलको बीचको मधुर सम्बन्धको प्रकट गर्दछ। मित्र, त्यो नै आज विश्वासीहरू बीच, विशेष गरेर पास्टर र मण्डलीका विश्वासीहरू बीच हुनुपर्छ। तिनीहरू सबै पावलका हृदयमा छन् र पावल तिनीहरूको हृदयमा सधैँ छन्। जब जब उसले फिलिपीका विश्वासीहरूको याद सम्झना गर्छन् त परमेश्वरलाई धन्यवाद दिन्छन्, अनि यसको कारण तिनीहरू फिलिपीका बासिन्दाहरू वा फिलिपीका चर्चका सदस्यहरू भएकोले गर्दा होइन मित्र, तर तिनीहरूमा साँच्ची नै केही महान गुण कुराहरू थिए जुन ख्रिस्टियनमा हुनुपर्छ, अनि ती केही गुणहरू पावलले पद पाँचदेखि एघार पदसम्म उल्लेख गर्छन्। मित्र, यहाँबाट हामी थाहा पाउँछौ कि पावल र फिलिपीको मण्डली बीच कस्तो अद्भुत सम्बन्ध थियो। भन्छन्, तिमीहरूको हरेक सम्झनामा मेरा परमेश्वरलाई म धन्यवाद चढाउँछु, अनि चार पदमा भन्छन्, सधैँभरि म मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका लागि आनन्द सहित विन्ती गर्दछु। सधैँभरि, खालि कहिले कहीँ मात्र होइन, सधैँभरि हरेक प्रार्थनामा पावलले फिलिपीका विश्वासीहरूलाई याद गर्थे। यो कथन तिमीहरू सबैको लागिले यो अति नै स्पष्ट पार्दछ कि पावल सबै विश्वासीहरूसँग बोलिरहेका थिए जो फिलिपीका मण्डलीका सदस्यहरू थिए। जब हामी यो पत्रको आखिरी अध्यायमा पुग्छौं, हामी यो कुरा देख्न सक्छौं कि फिलिपीको मण्डलीमा दुईजना सिन्टेक र युडियस नाम गरेकी दुईजना स्त्री बीचको केही मनमुटाव थियो। त्यसकारण पौलले शुरूमै आरम्भमै सबै त्यहाँका विश्वासीहरूलाई सामेल गर्ने काममा अति नै होसियारी भए, ताकि एउटा झुण्डले अर्को झुण्डलाई यो नभनोस्, हेर उसले खाली हामीलाई मात्र लेखिरहेका छन्, तिमीहरूलाई त होइन। आगे भन्छन्, आनन्दसँग विन्ती गर्दछु, सधैँभरि म मेरो हरेक प्रार्थनामा तिमीहरू सबैको लागि आनन्दसहित विन्ती गर्दछु, आनन्दसँग विन्ती गर्दछु। ओ मित्र, यो महान उल्लेखनीय अभिव्यक्त हो जुन पावलबाट आए थियो। यस बेला पावल रोममा जेलखानमा थिए, कैदमा थिए। उनी आजको जस्तो भीआईपी जेल कोठामा थिएनन्, कैदको कोठामा थिएनन्। ओ मित्र, त्यस बेलाको जेलको अवस्था कुरा गर्दै कहाली लागेर आउँछ, विरक्त लागेर आउँछ, तर पनि पावल भन्न सकिरहेका छन्, आनन्द हर्षसँग तिनी विन्ती गर्दछन्। मित्र, यद्यपि आनन्द हर्ष शब्द यस पत्रमा 19 पल्ट उल्लेखित यानि उल्लेख भए तापनि मैले कहिले पनि यो महसुस गरेको छैन कि यसलाई आनन्द हर्षको पत्र भन्न सुहाउँछ। यदि हामी यस पत्रमा सबभन्दा धेरै उल्लेख हुने शब्दको टिप्नु नै पर्ने हो भने तपाईँले येशूको नाउँको लिनु पर्दछ। उहाँको नाउँ यो पत्रमा 40 पल्ट उल्लेख भएको छ। उहाँ यो पत्रको केन्द्र हुनुहुन्छ, त्यसकारण मुख्य जोड आनन्द हर्षमा नभएर उहाँमाथि नै हुनुपर्छ। हामी देख्नेछौ कि ख्रिस्टियन जीवनयापनको दर्शनशास्त्रले गर्नुपर्ने सरोकार उहाँसँग हो, ख्रिस्टियन नमूना आचरणले गर्नुपर्ने सरोकार उहाँसँग हो, ख्रिस्टियन जीवनको मूल्यले गर्नुपर्ने सरोकार उहाँसँग हो। वास्तवमा यो ख्रिस्टसँग व्यक्तिगत सम्बन्ध हो जुनले विश्वासीहरूको जीवनमा आनन्द हर्ष ल्याउँछ। हाम्रा चर्चमा अन्य बाह्य कुराहरूद्वारा आनन्द हर्षको उत्पादन गर्ने कोशिश गर्छौ। हामी कहिलेकाहीँ चर्चमा भोज राख्छौ अनि मानिसहरूले त्यस भोजमा खाना खान्छन्। त्यसकारण हामी भन्छौ कि हामीले आनन्द हर्ष मनायौं। मित्र, वास्तवमा आनन्द हर्ष बाह्य परिस्थितिहरूमा आश्रित छैन। वास्तविक आनन्द हर्ष व्यक्ति विशेषको आन्तरिक अवस्थामाथि निर्भर हुन्छ। यो जीवनप्रति यथोचित ठिक मनोवृत्तिमा आश्रित हुन्छ। यदि तपाईँ आफ्नो जीवनमा भाग्यको बारेमा सधैँ गनगन गर्ने, गुनासो गर्ने, असन्तुष्ट प्रकट गर्ने मानिस हुनुहुन्छ भने निश्चय नै तपाईँ आनन्दको हर्षको अनुभव गरिरहनु भएको छैन। तपाईँ चर्च भोजमा जानुहोला र त्यहाँ केही खानेकुरा खाएर केही हँसी मजा रमाइलो गर्नुहोला, तर त्यो आनन्द हर्ष हुने छैन। जब तपाईँ र म त्यस्तो स्थानमा जान्छौं जहाँ हामी आफैले आफैलाई परमेश्वरको इच्छाको केन्द्रमा पाउँछौ र यो कुरा थाहा पाउँछौ कि हामी उहाँका इच्छामा छौं, चाहे हामी जस्तो सुकै परिस्थितिहरू मुनि नै किन नभएका हौं, तब त्यहाँ हाम्रा जीवनहरूमा आनन्द हर्षहरू हुनेछन्। यो कुरा बुझौं। अर्को दिनमा हामी देख्नेछौ किन उसले ती फिलिपियन विश्वासीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्थे। त्यसका केही कारणहरू पाउल दिन्छन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।